र श्रोताबिन तपाईँसँग हुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम। र अस्ट्रेलियामा घरहरूको औसत भाव 7,80,000 डलर भन्दा बढी हाल रहेको र सिडनी र मेलबर्न जस्ता सहरहरूमा घरहरूको भाव अझै पनि बढिरहेको भन्ने समाचारहरू आइरहँदा प्रधानमन्त्री माल्कम टर्नबुलले भने नेगेटिभ गेयरिङ अथवा लगानीमा रहेका घरहरूका लागि भएका खर्चहरूमा कर सहुलियत जुन पाइन सकिने व्यवस्था रहेको छ नेगेटिभ गेयरिङ नामक उक्त व्यवस्थालाई अन्त्य गर्ने आफ्नो कुनै योजना नरहेको भनी बताएका छन्। प्रधानमन्त्रीका अनुसार घरहरूको भाव बढ्नुको मुख्य कारण नेगेटिभ गेयरिङ नभई घरहरूको उपलब्धि नै रहेको छ। त्यसैले बढ्दो मूल्यलाई नियन्त्रणमा ल्याउन थप भवनहरूको निर्माणमा ध्यान जानुपर्ने टर्नबुल बताउँछन्।
And what we need to do is build more dwellings. Look, it is a, you know, there is a tendency for people, particularly on the left, to overlook the fundamental reality, which is that the reason housing affordability has deteriorated is simply because demand has been consistently exceeding supply. We have not been building enough dwellings.
प्रतिपक्षी लेबर पार्टीका ट्रेजरी सम्बन्धी प्रवक्ता क्रिस बवनले भने नेगेटिभ गेयरिङलाई नै हटाउनु पर्नेमा जोड दिइरहेका छन्।
It's time for Scott Morrison and Malcolm Turnbull to get the message. Right around the country, Australians are worried about how they'll afford to buy a home or their children and grandchildren will afford to buy a home.
लेबरका नेता क्रिस बवेन र अस्ट्रेलियामा घरहरूको बढ्दो भाव र तपाईँको आर्थिक प्रश्नहरूको जवाफ दिन अहिले हाम्रो साथमा आर्थिक सल्लाहकार विश्वास भट्टराई हुनुहुन्छ। प्रत्येक महिनाको पहिलो शनिबार अन्तर्गत फेब्रुअरीको पहिलो शनिबारका साथ विश्वास भट्टराईजीलाई स्वागत गर्नतर्फ लागु र फेरि पनि स्वागत छ विश्वास एसपिएसको नेपाली कार्यक्रममा।
नमस्कार इजस्ती।
अब नेगेटिभ गेयरिङ रहनु ठिक हो कि होइन सम्झँदा पहिला त त्यसमा के छ तपाईँको विचार?
हेर्नुहोस् अब हाम्रो चाहिँ के छ भन्दाखेरि हामी चाहिँ अहिले यसमा न्युट्रलै भ्यू छौँ है, किनभने दुइटातिरको लेफ्ट र राइट विङ दुइटैको पोलिटिक्सहरूको चाहिँ अब यसमा ठुलो ऊ छ है, अवश्य छ। तर जहाँसम्म हामी ब्याङ्किङ इन्डस्ट्रीको कन्सर्न चाहिँ के छ भन्दाखेरि अस्ट्रेलियामा जेनरली दुइटा तिनवटा प्रपर्टी ओन गर्ने टोटल पपुलेसन भनेको 3% मात्रै छ ओभरअल है। त्यसमाथि पनि अब नेगेटिभ गेयरिङ भनेर चाहिँ तपाईँलाई पनि थाहा होला, जेनरली मान्छेको इन्कमलाई न्युट्रलाई लो गराउने हो कि खास यसले गर्दा के भनेपछि एक्चुअल ट्याक्समा जुन इन्कम पोस्ट हुन्छ नि त्यो अलरेडी डाइल्युटेड इन्कम हो। त्यही भएर हामीसँग चाहिँ खास फ्याक्टर भन्ने हामीसँग वी डोन्ट ह्याभ इनफ डाटा कि होइन, ए डाटा यस्तो डाटा छैन कि त्यसमा न्युमेरिकली हामीले यसले इम्प्याक्ट पार्न सक्छौँ भन्ने डाटा हामीसँग छैन होइन। हामीले यो चाहिँ हाइपोथेटिकल सिनारियोमा दुइटै पोलिटिक्स पार्टीहरूले हो, उहाँहरूले चाहिँ पोलिटिक्स पार्टीहरूले आफ्नो भ्यूबाट भने हो, तर हामी ब्याङ्कर्सहरू भनेर चाहिँ तपाईँ नम्बर्स म्यान हो, हामीलाई चाहिँ सिम्पली त्यो डाटा छैन होइन, त्यसले गर्दा चाहिँ हामीलाई चाहिँ यसले इम्प्याक्ट त्यति म्याग्निफिस हुन्छ। तर जहाँसम्म हामीले एउटा जेनरल स्याम्पलिङ हिसाबले लिँदाखेरि चाहिँ मैले अहिले पनि भएको 3% मात्रै हो है, त्यो हिसाबले त्यति ठुलो चाहिँ नहोला जस्तो लाग्छ। हामी चाहिँ केमा बिलिभ गर्छौँ भन्दाखेरि एक्चुली जब प्रपर्टी फर्स्ट टाइम सेल हुन्छ त्यसमा स्ट्याम्प ड्युटी लागेपछि फेरि त्यो प्रपर्टीको रिकरिङमा थिङमा चाहिँ स्ट्याम्प ड्युटी नहुनु पर्नेमा चाहिँ हामी बढी जोड दिन्छौँ।
अनि अब यसमा भनौँ न एकचोटि अब त्यो सप्लाई डिमान्डकै कुरा गर्दाखेरि अहिले अब सप्लाई एकदमै अपार्टमेन्टहरूमा विशेष गरी एकदमै सप्लाई भन्ने भइरहेको भन्ने पनि कुराहरू आइरहँदा फेरि अनि भाउ के भाउ चाहिँ किन नघटेको विशेष गरी सिडनीमा?
डिफरेन्ट एस्पेक्ट हो हेर्नुहोस्, डेफिनेटली सिडनीमा लास्ट 20-25 इयर्सदेखि सिडनीमा यानि कि ओभरअल न्यू साउथ वेल्समा र भिक्टोरियामा तपाईँको सप्लाई चाहिँ अलवेज लो नै छ, कहिले पनि बढी भएको छैन। अझ अहिलेको लास्ट 2 इयर्समा हाम्रो यत्रो ठुलो इन्क्रिजमा पनि हामी अझ पनि डिमान्ड चाहिँ उनै बढी नै छ कि सप्लाईभन्दा। तर तपाईँले भन्नुभयो जस्तो कस्तो नि अपार्टमेन्टहरू सर्टेन पोस्ट कोड सर्टेन एरियामा मात्रै कन्सन्ट्रेटेड भयो कि ओभरअल न्यू साउथ वेल्समा हेर्ने हो भने नम्बर अझ पनि डाइल्युटेड छ, कमै छ। तर सर्टेन थाममा चाहिँ जस्तै भन्नुहोस् न अहिलेको प्यारामेटा राइडर्स थाममा चाहिँ त्यहाँ कन्सन्ट्रेट भएर त्यो सर्टेन स्क्वायर मिटर पोस्ट कोडभित्र मात्रै बढी भएको हो, तर ओभरअल न्यू साउथ वेल्समा अझ पनि हामी धेरै कमै छौँ।
अब श्रोताहरूको प्रश्नतर्फ पनि लागिहालौँ है, एकजना अब श्रोताले नाम त लेख्नु भएको छैन तर उहाँको प्रश्न चाहिँ के छ भने उहाँलाई चाहिँ एउटा अब उहाँले चाहिँ मोर्गेज ब्रोकर युज गर्नुभएको थियो तर त्यो ब्रोकरले दिएको एडभाइस अहिले अब एकदमै रङ भएको रियलाइज गरेको छु, मैले के गर्न सक्छु भनेर भन्नुभएको छ, उहाँले लोन लिइसक्नु भयो कि भएन भनेर चाहिँ भन्नुभएको छैन तर रङ एडभाइस
पहिला पनि भने हो होइन। अब त्यो ब्रोकर रङ, ब्याङ्क राइट, फाइनेन्स इन्डस्ट्री राइट भन्ने कुरा हुँदैन, यो मान्छेको पर्टिकुलर मान्छेको एक्सपिरियन्समा हुन्छ होइन। अब उहाँलाई यदि तपाईँलाई थाहा छ कि ब्रोकर या आफ्नो फाइनेन्सियल एडभाइजरले रङ एडभाइस दिएको गरेको छ भने मेरो विचारमा उहाँलाई एक्चुली कम्प्लेन गर्ने. यदि उहाँले कम्प्लेन रिजर्भ नगर सकेको खण्डमा तपाईँले फाइनेन्सियल अम्बेसडरमा कम्प्लेन गर्न सक्नुहुन्छ. गुगलमा फाइनेन्सियल अम्बेसडर हेर्नुभयो भने आई थिङ्क सबैले जान्नुपर्ने कुरा हो, यदि तपाईँको कुनै पनि कम्प्लेन रिजल्भ भएन भने फाइनेन्सियल अम्बेसडरमा हेर्नुहोस् अनि त्यसमा तपाईँले कम्प्लेन गर्न सक्नुहुन्छ. त्यसपछि तपाईँले म्यारो डिल गर्नु पर्दैन. फाइनेन्सियल अम्बेसडरी भने यो सबै ब्याङ्कहरूको सबैको मिलाएर गभर्मेन्ट विङ हो जसले कि डिस्प्युट रिजोल्युसनमा हेल्प गर्छ, उनीहरूले तपाईँको लागि डिस्प्युट गरिदिन्छ.
अब यदि उहाँले अब उदाहरण त्यो लेख्नु त भएको छैन, अब लोन लिइसक्नु भएको छ भने अब गलत सल्लाहको साथ लोन लिइसक्नु भएको छ के हुन्छ त उहाँको?
अब एज एन एक्जाम्पल भनौँ, मलाई नेचर अफ इन्क्वायरी पनि थाहा भएन, होइन रिजोल्युसनको प्रोसेस पनि थाहा भएन. यो अब इट कुड बी बिगर इट कुड बी स्मल, होइन अब कति सम्म चाहिँ तपाईँ एज अ कन्ज्युमर भएपछि तपाईँको राइट चाहिँ फर्स्टमा आउँछ. यदि ब्रोकरले तपाईँलाई एडभाइस रङ दिएछ या फाइनेन्सियल पर्सनले तपाईँलाई रङ एडभाइस दिएर रङ प्रोडक्ट या केही दिएछ भने त्यसको कम्पेन्सेसनहरूको पनि व्यवस्था गर्न सकिन्छ.
भनेपछि अब त्यो ऊ चाहिँ अब पहिला चाहिँ त्यो फाइनेन्सियल ओम्बुड्समेनका चाहिँ इस्यु उठायो भने अथवा फेयर ट्रेडिङहरू इस्यु उठाएर चाहिँ जानु, फेयर
ट्रेडिङ भन्दा पनि फेयर ट्रेडिङमा पनि फेयर ट्रेडिङ भन्दा पनि हजुरको फाइनेन्स इन्डस्ट्रीको चाहिँ फाइनेन्सियल अम्बेसडरम हो, होइन हेर्ने यो गभर्मेन्टको विङ हो. तपाईँले गुगलमा सर्च गरेर तिनीहरूलाई आइदर इन्टरनेटबाट या तपाईँले फोन गरेर कम्प्लेन गर्नुभयो भने उनीहरूले तपाईँको बिहाफमा एक्सन लिन्छ.
अब कसरी अब एउटा सानो टेस्टको रूपमा कसरी पत्ता लगाउने त अब को ब्रोकर राम्रो छैन भनेर चाहिँ त्यो एउटा सजिलोसँग बुझ्न सक्ने एउटा ट्रिक त्यस्तो केही टिप्स छ?
मैले पहिला हजुर सबभन्दा फर्स्ट थिङ अब जादु म्याजिक त छैन, होइन म्याजिक पोइन्ट छैन यसमा. तर जेनरली के हुन्छ भने तपाईँको एक्सपिरियन्स काउन्ट्स यो इन्डस्ट्रीमा के. तपाईँले कसरी डिल गर्नुभन्दा पहिला फर्स्ट कुरा बुझ्नु पर्यो ऊ मान्छेले त्यो इन्डस्ट्रीमा कति एक्सपिरियन्स छ, योभन्दा पहिला उसले के गरेको थियो, त्यो सब कुराले गर्दाखेरि फरक पर्छ, होइन. अर्को कुरा म के भन्नु छु भने तपाईँले आइदर ब्याङ्क मान्छे होस् फाइनेन्स इन्डस्ट्रीको ब्रोकर जतिसँग पनि कुरा गर्नुहुन्छ, दुईजना तिनजना अरूसँग पनि कुरा गर्नुहोस् कि त्यसपछि तपाईँले गज गर्न मिल्छ को मान्छेको कति नलेज छ भनेर. कहिले पनि एउटाकोमा सोल्ली रिलाय नगर्नुहोस् त्यही हो.
र श्रोता यदि भर्खर कार्यक्रम सुन्न सुरु गर्नुभएको भने हामी कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग. प्रत्येक महिनाको पहिलो शनिबार अन्तर्गत आज पनि उहाँ तपाईँको प्रश्नहरूको जवाफ दिन आउनु भएको छ. र यदि फोन गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर हो 1300799962 छ, 1300799962 छ. अथवा एसएमएस पठाउन चाहनुहुन्छ भने नम्बर हो 0429996263 0429996263. र त्यो श्रोताले कल ब्याक पठाउनु भएको छ, मैले त्यो मेसेज फिर्ता आएको छ, मैले लोन लिइसकेको छु ब्याङ्कबाट, अब त्यो छोड्नुपर्ने डिसाइड गरेको छु भनेर उहाँले लेख्नु भएको छ. अब
त्यही रङ हो सबै हो भने त्यसमा फाइनेन्सियल कम्पेन्सेसनहरू पनि हुनसक्छ, होइन. अब हुन त मैले डिसाइड गर्दिनँ, फाइनेन्सियलको हातमा सबै कुरालाई मध्यनजर गर्ने कुरा हो, होइन. तर यदि उहाँ राइटमा हुनुहुन्छ भने देयर विल बी कम्पेन्सेसन चाहिँ हुन्छ क्या त्यसमा के.
अब अर्को प्रश्न छ एउटा, उहाँले चाहिँ अब त्यही सिडनीमा घर किन्ने बारे लेख्नु भएको छ, होइन. अहिले त्यही उहाँले चाहिँ त्यो स्ट्याम्प ड्युटी भन्दा पनि त्यो अपार्टमेन्टहरूमा चाहिँ स्ट्याम्प ड्युटी चाहिँ कसरी डिसाइड हुन्छ भनेर लेख्नु भएको छ है. के छ त्यसमा त्यो के लोकल काउन्सिलको?
हेर्नुहोस् अपार्टमेन्ट घर भन्नु हुँदैन, होइन. स्ट्याम्प ड्युटी चाहिँ तपाईँको पर्चेसमा फरक पर्छ, पर्चेस प्राइसमा फरक पर्छ, होइन. अब जेनरली फेरि स्ट्याम्प ड्युटी हरेक स्टेटको आफ्नो आफ्नै हुन्छ, होइन. त्यही भएर स्टेट वाइज पनि डिफ्रेन्ट हुन्छ. अब जस्तै फर एन एक्जाम्पल पर्पज तपाईँको क्विन्सल्यान्ड र भिक्टोरियामा तपाईँको आफू बस्ने घर र इन्भेस्टमेन्ट प्रपर्टीमा डिफ्रेन्ट डिफ्रेन्ट स्ट्याम्प ड्युटी हुन्छ. तर सबै स्ट्याम्प ड्युटी तपाईँको मोरली प्राइसमा हुन्छ, होइन. त्यही भएर तपाईँको जस्तै फर्स्ट टाइम बायरको सर्टेन एक्जेम्सन पनि हुनसक्छ, होइन. तपाईँ आफू अनर अकुपाइडमा किन्ने हो भने एक्जेम्सन नै हुनसक्छ. यसको लागि चाहिँ तपाईँले आफ्नो कन्भाइन्सर लिगल सर्भिसको एक्चुली एडभाइस लिनुपर्छ.
हजुर, अनि हजुर मेन चाहिँ अब मेसेज चाहिँ तपाईँको त्यो एडभाइस अब दुई तिनजनासँग एडभाइस लिने, एकजनासँग मात्रै नलिने, होइन.
किनभने एउटा सिम्पल फ्याक्ट जस्तै हामीले एउटा टिभी नै किनौँ जे गर्दा पनि हामीले दुई तिन ठाउँमा गएर प्राइस चेक गर्छौँ हेर्छौँ, होइन. सबै कुरा सर्भिसमा भने चाहिँ हामीले फाइनल तपाईँको वान अफ द बिगेस्ट डिसिजन तपाईँको घरको किन्नुहुन्छ, वान अफ तपाईँको लाइफको ठुलो डिसिजन हुँदा दुई तिनजना चाहिँ किन सल्लाह सुझाव नलिने. अनि मोस्ट इम्पोर्टेन्ट इज अल फ्री, कसैले पनि तपाईँलाई चार्ज गर्दैन भने त लिँदा तपाईँलाई फाइदा हुन्छ लाग्छ मलाई के.
अनि अर्को एउटा कमेन्ट आएको छ त्यसमै भनौँ न, अहिले नेपालीहरू यति धेरै अब ब्रोकिङ उसमा लागेछन्, होइन. नेपालीहरूबाट पनि कहिले काहीँ प्रब्लम हुनसक्ने भएकोले अब के आफूले चिने मान्छेसँग त्यस्तो गर्दा कतिको फाइदा हुन्छ भनेर लेख्नु भएको छ.
फाइदा बेफाइदा भन्ने चाहिँ म देख्दिनँ, होइन. किनभने फाइदा भनेको तपाईँको जो पनि मान्छेलाई मेरो विचारमा सबभन्दा ठुलो फाइदा तपाईँलाई के हुनसक्छ भन्दाखेरि तपाईँ एज अ एक्सपर्ट गएपछि एक्सपर्टको फाइनेन्सियल नलेज र तपाईँको एडभाइस पाउने हो मेन कुरा. फाइदा भने त्यही हो तपाईँको, होइन. यदि त्यो पाउनुहुन्छ भने आई थिङ्क तपाईँ बेटर पोजिसनमा हो होइन. अब जब त्यो एडभाइस तपाईँलाई त्यो मान्छेले दिन सक्दैन, मैले साथीभाइ होस् दाजुभाइ होस् या थर्ड पार्टी नै होस् भनेदेखि तपाईँको बेस्ट इन्ट्रेस्टमा के हुन्छ भने तपाईँलाई जहाँ त्यो एडभाइस पाउँछ त्यहीँ जानुपर्छ. नेपाली नेपाली भनेर मात्रै बिजनेस गर्नेमा चाहिँ म मान्दिनँ होइन. म चाहिँ के भन्छु भन्दाखेरि जब तपाईँलाई एडभाइस चाहिन्छ, जब तपाईँले बेस्ट पर्सन आफ्नो साइडमा राख्नु पऱ्यो, किनभने फाइनेन्सियल इन्भेस्टमेन्ट हो होइन, तपाईँलाई लङ टर्मको लागि सोच्ने हो यो. त्यही भएर एडभाइस दिने मान्छेको त्यो पोजिसन त्यो ऊ सबै हिसाबले चाहिँ तपाईँलाई कम्फोर्टेबल होस्, उसको एडभाइसहरू तपाईँले युज गर्न मिलोस्, त्यो मान्छेसँग नलेज होस्, त्यो इम्पोर्टेन्ट हो. अब अर्को कुरा चाहिँ खालि एकदम क्लोज मान्छेहरू भयो भने मैले के देखाएको छु भन्दाखेरि तपाईँको फाइनेन्सियल इन्कमहरूको बारेमा तपाईँलाई डिस्क्लोज गर्न भन्न गाह्रो लाग्ला. त्यो ब्यारियर पनि तपाईँले विचार गर्नुपर्छ होइन. अब म चाहिँ अब कहिलेकाहीँ त्यो हिसाबले चाहिँ अब कति मान्छेलाई कम्फोर्टेबल लाग्ला, कति मान्छेलाई कम्फोर्टेबल नलाग्ला होइन, त्यो चाहिँ तपाईँहरूको आफ्नो आफ्नो पर्सनालिटीमा फरक पर्छ.
अब विश्वासजी अर्को चाहिँ मान्छेहरूले अब लोन लिने पनि अहिले धेरै नै सङ्ख्या बढेको छ होइन, अब ब्याजदरहरू अहिले कम रहँदा अब ब्याजदर बढ्न सक्ने सम्भावना पनि बढ्दै गएको भनी बताइएको छ. यस अन्तर्गत भनौँ न एकचोटि हामीलाई यो मोर्गेज स्ट्रेसबारे जुन भनिन्छ होइन, त्यसबारे एकचोटि अलिकति बताइदिनुहोस् न त खास.
यो कुरा चाहिँ अलिकति तपाईँ राम्रो गर्नुभयो होइन. खास कुरा के भन्दाखेरि अहिले हाम्रो यो लास्ट 3-4 मन्थ्समा चाहिँ अलिकति इन्टेन्सिटी ल्याएको छ. आजकलको न्युज पेपर मिडियाहरू पनि बढी नै रिपोर्ट गरिरहेको छ, ब्याङ्कहरू पनि अलिक कन्सर्न छ है. अहिले जेनरली रिपोर्ट के आइरहेको छ भने 1 in 84 houses चाहिँ अहिले एक्चुली सिडनीमा अलिकति मोर्गेज स्ट्रेसबाट गइरहेको छ भनेर छ है. त्यो भने मतलब चाहिँ कस्तो लाइभलीहुडमा डेली बेसिसमा मोर्गेज रिपेमेन्ट गर्न मन्थ बाई मन्थ गाह्रो भइरहेको छ होइन. अब यसको ठुलो कज चाहिँ के हुनसक्छ भन्दाखेरि सबभन्दा पहिला त हाउस प्राइस हेर्नुहोस्. अब लास्ट 10 इयर्समा सिडनीको हाउस प्राइस अलमोस्ट डबल भइसक्यो, मोर देन डबल भइसक्यो, जब कि इन्कम मान्छेको त्यही नै छ होइन. अहिले जेनरली तपाईँको 40-60% एभरेज इन्कमले चाहिँ मोर्गेज सर्भिस गर्छ. जस्ट एक्जाम्पल तपाईँले सिडनीको मेडियन र अहिले अहिलेको सबबहरूमा भनौँ न नेपालीहरूले बढी किन्ने सबबहरूमा हामीले 900-800 मोर्गेज हाउस देख्छौँ होइन. तपाईँको लोन 600-650 700 मान्छेले लिएर देख्छ. सिम्पल क्यालकुलेसनमा 4%मा तपाईँले अहिले त्यसमा होइन झन्डै 40,000 इन्ट्रेस्ट मात्रै तिर्नुपर्छ. त्यो आफ्टर ट्याक्स इन्कम हो फेरि होइन. त्यसपछि तपाईँको आफ्नो एक्सपेन्सहरू सबै जोड्नु पऱ्यो होइन. अब यदि त्यो 5% या 5.5% भयो भने त्यो तुरन्तै 40-45,000 पर इयर पनि हुनसक्छ. त्यो फेरि इन्ट्रेस्ट मात्रै हो, तपाईँको रिपेमेन्ट हिसाब गर्दा 60,000 हुन्छ होला वर्षमा होइन. अहिले चाहिँ हामीले एक्चुली देखेकै छौँ यो होइन, यो अलिकति बढ्या छ. त्यही भएर ब्याङ्कहरू पनि धेरै कन्सर्न भएको छ. अब नट नेसेसरली अब यसमा धेरै इलिमेन्ट्सहरू छ है.
कुनै पर्टिकुलर विशेष एरियाहरू छ त्यस्तो मोर्गेज स्ट्रेस बढेको?
अहिले एकदम इन्भेस्टिगेसनको सम्बन्ध ठुलो उसमा चाहिँ के नै फ्रजुलेन्ट मोर्गेजहरूको बढी छ है, किनभने लोन नपाउने मान्छे लोन पा भन्ने पनि छ होइन. तर यो त पहिले फ्रजुल भएला चाहिँ हामी नगरौँ होइन. तर हामीले मेन हेरेकोमा अहिले हामीलाई मेन आएको के भन्दाखेरि तपाईँले न्युज हेरिरहनु भयो होला होइन, हिजो मात्रैको न्युज हो यो. तपाईँको मार्क्स एन्ड डेभिड लोरेन्स भने अस्ट्रेलियाको वान अफ ए क्लास डिजाइनर फेसन इन्डस्ट्रीहरू हो. यिनीहरूमा झन्डै 1172 जब्स अहिले क्वेसन मार्कमा छ, किनभने यो दुइटै ब्याङ्क्रप्सीमा जान लाग्छ, लिक्विडेसनमा गयो है. लास्ट इयरलाई हामीले यसो हल्का हेर्ने भने पेलेस सुज, पम्पकिन प्याच, डिक स्मिथ, मास्टर्स, सब बिग नेम स्टोरहरू हो होइन. टोयटा, यो सब बिग नेमहरू. यिनीहरूले गर्दाखेरि सबभन्दा ठुलो कुरा के भने मान्छेको मेरो विचारमा जब तपाईँसँग इन्कम हुँदैन तब मान्छे डेफिनेटली स्ट्रगल गर्छ होइन. अब यो सबै मान्छेहरूको तपाईँको यो लुकिङ एट 5-10,000 जब लसेस होला लास्ट इयर र यो वर्ष गरेर होइन. त्यो मान्छेहरूले त डेफिनेटली मोर्गेज स्ट्रेस फिल गर्ने भयो हेर्नुहोस्. प्लस त्यो मान्छेहरूको स्पेन्डिङ नहुने भयो, उनीहरूले खर्च कम गरोस्, त्यसले गर्दाखेरि अरू थर्ड पार्टीलाई इम्प्याक्ट पर्छ होइन. अब यसले गर्दा चाहिँ हामीलाई अलिकति यो अलिकति मार्केट अनस्टेबिलिटी, बिजनेस सेन्टिमेन्ट डाउन भएको फिल भएको छ है.
अनि यसमा इन्सुरेन्सहरूको चाहिँ केही भूमिका आउँछ कि आउँदैन? अब मोर्गेज इन्सुरेन्सहरू के के इन्सुरेन्सहरू हुन्छ?
फर्स्टली चाहिँ एउटा लेन्डर्स मोर्गेज इन्सुरेन्स भन्ने चाहिँ जुन चाहिँ तपाईँ श्रोतालाई पनि थाहा होला, तपाईँले 20%भन्दा कम भयो भने तपाईँले ब्याङ्कलाई प्रिमियम तिर्नुपर्छ है. त्यो चाहिँ कम्प्लिटली ब्याङ्कको प्रोटेक्सनको लागि मात्रै हो, त्यसले चाहिँ तपाईँ हामीलाई केही पनि हेल्प गर्दैन है. अब त्योभन्दा बाहिर हामीले के देखाएको छ भने प्राय मोर्गेजहरू दिँदाखेरि एज अ ड्युटी अफ केयर मोर्गेज दिने मान्छे ब्रोकर होस् तपाईँको एडभाइजरहरूले तपाईँले आई थिङ्क बाई ल दे हेभ टु डिस्क्लोज होइन मोर्गेज प्रोटेक्सन इन्सुरेन्स भन्ने कुरा गर्नुपर्छ. त्यो भनेको तपाईँ बिरामी सिरामी केही पर्नुभयो, काम गर केही भयो भने तपाईँको मोर्गेज रिपेमेन्ट तिर्ने, किनभने मोर्गेज भनेको 30 इयर्सको कमिटमेन्ट हो होइन. अब 30 इयर्समा तपाईँ बिरामी होला, यो होला, काम गर्न नसक्ला, दुनियाँ सिनार होला होइन. कति मोर्गेज प्रोटेक्सन इन्सुरेन्स कभरहरूमा हामीले के पनि देखाएको छ भने इनभोलन्टरी रिडन्डेन्सी भन्ने पनि देखाएको छौँ होइन. त्यो भने के भन्दाखेरि यदि तपाईँको जब यस्तो अनफोर्सिन कन्डिसनले गयो भने 3 मन्थ 6 मन्थसम्म पनि त्यो तपाईँको रिपेमेन्टलाई हेल्प गर्ने. मेरो विचारमा चाहिँ तपाईँहरू यदि यो कहिले पनि तपाईँको ब्रोकर एडभाइजरहरूले कहिले पनि तपाईँलाई भनेको छैन, तपाईँहरू यस्तो छैन भने यसको बारेमा रिलेभेन्ट मान्छेहरूसँग सल्लाह सुझाव लिँदाखेरि पनि बेटर होला, किनभने टाइम्स आर टफ अहिले.
के नाम के रे त्यो यसको इन्सुरेन्स?
जेनरली मोर्गेज प्रोटेक्सन भन्ने हुन्छ होइन. यो चाहिँ प्राय मोर्गेजमा हुन्छ, यो चाहिँ बेसिक कभर हो होइन. तर त्योभन्दा माथि चाहिँ तपाईँको फाइनेन्सियल एडभाइजर इन्सुरेन्स ब्रोकर जस्तो तपाईँले आफ्नो पर्सनल इन्जरी पर्सनल प्रोटेक्सन लाइफ एन्ड डेथको इन्सुरेन्स हुन्छ. धेरै साथीभाइहरूले यो इन्सुरेन्स कभरहरू तपाईँको सुपरमा भएको पनि देख्नु होला. वेदर त्यो एडुकेट छ कि छैन चाहिँ क्वेसन मार्क हो होइन. तर मेरो विचारले अहिलेको मार्केटमा अहिलेको उसमा जब हामी मोर्गेज हुन्छ, हाम्रो लाइफस्टाइल चेन्ज हुन्छ, बच्चा हुन्छ, हाम्रो अहिले इन्कम एउटा या दुईवटा मान्छेमा फुल्ली डिपेन्डेन्ट छ भनेदेखि यसको बारेमा अलिकति तपाईँहरूले एडभाइस लिनुपर्छ, कसैसँग भेट्नुपर्छ, यसको बारे कुरा गर्न चाहिँ म हाइली इन्करेज गर्छु सबैलाई.
ल हुन्छ ल, जे होस् अहिलेको लागि चाहिँ यतिमै अन्त गरौँ विश्वासजी. अर्को महिना फेरि कुरा गरौँला. आजलाई चाहिँ धेरै धेरै धन्यवाद.
धन्यवाद ऋजसजी, थ्याङ्क यू.
र श्रोता हुनुहुन्थ्यो आर्थिक सल्लाहकार विश्वास भट्टराई. र आगामी महिना फेरि उहाँ आउनुहुनेछ र आज प्रश्न पठाउनुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद.